रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। जेएनजी आन्दोलनका क्रममा भएका क्षतिको मूल्यांकन र पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि 30 दिन थप गर्ने सरकारको निर्णय। सुरक्षा व्यवस्था थप सुदृढ पार्दै निर्वाचन सुरक्षा रणनीति बनाउन मातहतका निकायलाई गृहमन्त्री ओमप्रकाश सरियालको निर्देशन। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोलि मधेस प्रदेश सभा बैठकमा विश्वासको मत लिनुहुने। पाकिस्तानमा पछिल्लो 15 वर्षमा एचआईभी संक्रमितको संख्या 200% बढ़ेको डब्ल्यूएचओको प्रतिवेदन। र नेपाल प्रिमियर लीगको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी, दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्स बीच जारी।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा भएको क्षतिको मूल्यांकन र पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि 30 दिन थप्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेएनजी आन्दोलनका क्रममा भएका क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि थप गर्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई पुष 2-4 गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने विश्व स्वास्थ्य संगठनको सम्मेलनमा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ। बैठकले प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य शर्त सम्बन्धी ऐनको अनुसूची र उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक सुविधा र सेवाका अन्य शर्त सम्बन्धी ऐनको अनुसूचीमा हेरफेर गर्ने निर्णय गरेको छ। यस्तै अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई कर्मचारी संचय कोषको संचालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने र लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा दीपक श्रेष्ठलाई मनोनित गर्ने निर्णय भएको मन्त्री खरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय आर्थिक गणना संचालन सम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड 2082 स्वीकृत गर्ने, नेपाल विशेष सेवा 20 संशोधन नियमावली 2082 स्वीकृत गर्ने, कार्बन व्यापार नियमावली 2082 स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री खरेलले जानकारी दिनुभयो। गृहमन्त्री ओमप्रकाश सरियालले सरकारको म्याण्डेट निर्वाचन सम्पन्न गर्नुभएको बताउनु भएको छ। आज धनगढ़ीमा सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री अरियालले सरकार निर्वाचनमा होमिसकेको बताउनुभयो। उहाँले निर्वाचनलाई निष्पक्ष भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकार कटिबद्ध रहेको र निर्वाचनको वातावरण बनाउन प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। गृहमन्त्री अरियालले सुरक्षा व्यवस्था चुस्त दुरूस्त सुदृढ पार्दै निर्वाचन सुरक्षा रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिनुभयो। उहाँले विशेष अपरेशन चलाएर बाहिर रहेका हतियार र कैदीबन्दीलाई फिर्ता ल्याउने काम भइरहेको बताउनुभयो। गृहमन्त्री अरियालले दण्डहीनताको अवस्था आउन नदिन र गैर कानूनी क्रियाकलापलाई तुरन्त नियन्त्रण लिनुपर्ने बताउनुभयो। उहाँले जेएनजीको भावनालाई व्यवहारमा उतार्न र कार्यशैलीमा परिवर्तन गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको विषयगत समितिमा अघिल्लो सरकारले ल्याएको चलचित्र विधेयक अघि बढ़ाउने विषयमा सहमति जुटेको छ। विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा सरकार सांसदहरू र सरोकारवालाहरूको छलफलपछि विधेयकमा चलचित्र क्षेत्रको आवश्यक मुद्दाहरू थपेर संशोधन सहित अघि बढ़ने सहमति जुटेको हो। बैठकमा सरकारका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले विधेयकमा संशोधन गर्न सकिने प्रावधान हुँदाहुँदै सरकार विधेयक फिर्ता गर्ने पक्षमा नरहेको बताएपछि चलचित्रकर्मी, निर्माता संघ र अन्य सरोकारवालाहरू पनि विधेयक संशोधनको पक्षमा देखिएका छन्। बैठकमा समिति सभापति तुलसा कुमारी दाहालले विधेयकमा विभिन्न चरणमा सरोकारवाला विज्ञ र सांसदहरूसँग छलफल गरी दफावार छलफलमा अघि बढ़न समिति तयार रहेको बताउनुभयो। समितिले संशोधनका लागि सरोकारवालाहरूसँग लिखित सुझाव समेत मागेको छ। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेस प्रदेश सभामा विश्वासको मत लिनका लागि व्यवस्था मिलाइदिनका लागि पत्र पठाउनु भएको छ। सर्वोच्च अदालतको निर्णय अनुसार विश्वासको मत लिन भोलि दिउँसो 2 बजी आवश्यक व्यवस्था मिलाई दिनका लागि प्रदेश सभा सचिवालयमा आजै साँझ पत्र दर्ता गराएको मुख्यमन्त्री यादवले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा उहाँले मधेस प्रदेश सभामा विगतमा आफूहरूले सहकार्य गरेका सहयात्री दलबाट नै आफूलाई विश्वासको मत प्राप्त हुने आशा व्यक्त गर्नुभयो। मुख्यमन्त्री यादवले आफू विश्वासको मत पाउनेमा ढुक्क रहेको दावी गर्दै भोलि बिहानसम्ममा सबै अवस्था सार्वजनिक हुने बताउनुभयो। अर्थमन्त्री रामेश्वर खनाललाई निर्यात व्यवसायी महासंघले निर्यात अनुदान रोकिएको भन्दै ध्यानाकर्षण गराएको छ। महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे नेतृत्वको टोलीले आज अर्थमन्त्री खनाललाई भेटेर निर्यात अनुदान रोकिएको विषय तथा निर्यात क्षेत्रमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएको हो। महासंघले निर्यात अनुदान रोकिँदै आएको अवस्था, प्राविधिक तथा प्रशासनिक अवरोध, निर्यात प्रवर्धनसँग सम्बन्धित नीतिगत समस्याको समाधानका लागि अर्थमन्त्रीलाई आग्रह गरेको अध्यक्ष घिमिरेले बताउनुभयो। जवाफमा अर्थमन्त्री खनालले निर्यात क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ। आज एक सूचना जारी गर्दै यही मंगिर 21 गते अनिवार्य रूपमा मन्त्रालयको इमेल ठेगानामा विवरण उपलब्ध गराउन अनुरोध गरेको हो। नागरिकलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी र सेवाग्रही मैत्री एम्बुलेन्स र शववाहन सेवाका लागि एकीकृत प्रणालीलाई सुदृढीकरण गर्न आवश्यक रहेकाले हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स तथा शववाहनहरूको विवरण सम्बन्धित सेवा प्रदायक संस्थाहरूले पठाउनुपर्ने मन्त्रालयले जनाएको हो। हाल एम्बुलेन्स सेवा निर्देशिका 2082 र शववाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2077 कार्यान्वयनमा छ। बाँकेका स्थानीय तहहरू विपद जोखिम न्यूनीकरणका लागि सहकार्य र समन्वय गरेर अगाडि बढ़ने भएका छन्। जिल्लाका 8 स्थानीय तहका प्रतिनिधिहरूको समन्वय बैठकमा विपद विरूद्ध सहकार्य गर्ने सहमति भएको हो। बाँकेबाट संवाददाता आलम खानको रिपोर्ट।
आगजनी, शीतलहर, प्रकोपजन्य महामारी, बाढ़ी र डुबानका समस्यामा स्थानीय तहका बीच एक अर्कामा समन्वय र सहकार्यले विपदमा परेका नागरिकलाई जोगाउन सक्ने निष्कर्ष निकालेका हुन्। लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालयका सचिव लोक बहादुर सुराल,
सड़कभरि जताततै गाईको छाडेर दुर्घटना बढ़ाउने अवस्थामा जानु भएन, योभन्दा अगाडि कान्जी हाउस बनाउनका लागि जिल्ला समन्वय लगायत अन्य क्षेत्रले पनि सहयोग गरेको थियो। एक आपसमा सहयोग गर्यौं भने सहयोगको भावनाबाट साझेदारी आवश्यक छ। उद्धार सामग्रीहरू हस्तान्तरण गर्ने कुराहरू पनि।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले नदीजन्य उत्खननले जनप्रतिनिधि र राष्ट्र सेवकलाई बदनाम बनाएको उल्लेख गर्दै स्थानीय तहमा नदीजन्य पदार्थको उत्खननमा मापदण्ड विपरीत कार्य नगर्न आग्रह गर्नुभयो।
नदीजन्य पदार्थको व्यवस्थापन चाहिँ साँच्चीकै पिचुलो बन्दै गएको छ। यो विपदसँग पनि सम्बन्धित छ। यसको दिगो व्यवस्थापन भएन भने यसले विपत्ति पनि निम्ति आउँछ। यो व्यवस्थापन चाहिँ मापदण्डको परिधिमा रहेर जे जे गर्नुपर्ने हो आईले प्रोभिजन गरेको भित्र रहेर उत्खनन प्रशोधन अनि त्यो
नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अधिक तापक्रमलाई नेपालगंजले विपदका रूपमा लिएको बताउनुभयो।
नेपालगंज जस्तो शहरलाई चाहिँ हाई टेम्परेचरका कारण हिटवेभ भन्ने कुरा निरन्तर रूपले प्रत्येक वर्ष चाहिँ यो आउने हो र यसलाई तातो हावाको रूपमा कुनै बेला हामीले लू हामीले भन्थ्यौं भनेपछि यसलाई बढ्दो अहिले हाई टेम्परेचरलाई पनि डिजास्टरको रूपमा चाहिँ हामीले राखेका छौं र नेपालगंज उपमहानगरपालिकाले सबैभन्दा पहिला हिटवेभ कार्यविधि हामीले बनाइसकेका छौं।
बाँकेमा विपद र स्थानीय समस्याको साझा धारणा बनाउन विगत एक वर्षदेखि अन्तर स्थानीय तह समन्वय बैठक हुँदै आएको छ। नेपालगंजलाई विपदको स्टेशन बनाउन सके लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिमका 24 जिल्लालाई राहत पुग्ने सहभागीहरूले विश्वास व्यक्त गरेका थिए। आलम खान, रेडियो नेपाल, बाँके।
नेपाल कम्युनिष्ट पार्टी एमालेको आसन्न 11 राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरू सहभागी नहुने भएका छन्। छोटो समयमा नै महाधिवेशन गर्नु परेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप घेवालीले जानकारी दिनुभयो। यसअघि एमाले चीन, भारत, भियतनाम लगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब 50 राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा बोलाउने गरेको थियो। एमाले महाधिवेशन यही मंगिर 27 29 गतेसम्म काठमाडौँमा हुँदैछ। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको संरक्षण र सम्वर्धनका लागि योगदान गर्ने मानवाधिकार कर्मीलाई 2082 सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ। आयोगका सदस्य मनोज दुवाड़ीको संयोजकत्वमा गठित सिफारिश समितिको आज बसेको बैठकले स्वर्गीय दयाराम परियार स्मृति सम्मान 2082, शंकर लिम्बू इलाम मानवाधिकार पुरस्कार 2082, पत्रकार मेनुका ढुंगाना अछामलाई दिने निर्णय गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। यही मंगिर 24 गते अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका दिन प्रदान गरिने पुरस्कारको राशि जनही 50,000 रूपियाँ सहित सम्मान पत्र प्रमाण पत्र रहेको छ। बुद्धको जन्मस्थल लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम आयोजना गर्ने भएको छ। समृद्ध भविष्यका लागि शान्तिको आह्वान सहित यही मंगिर 25-27 गतेसम्म द प्रमिस्ड ल्याण्ड फाउण्डेशनको मुख्य आयोजनामा हुने कार्यक्रममा नेपाल सहित संयुक्त राष्ट्रसंघका सांस्कृतिक राजदूत लगायत 10,000 भन्दा बढ़ीको सहभागिता रहने कार्यक्रमका मीडिया संयोजक सुलोचना खतिवड़ाले जानकारी दिनुभयो। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा शान्ति, जलवायु विकास आन्तरिक कल्याण र सामाजिक न्यायमाथि संवाद, व्यवहारिक शान्ति निर्माण र दैनिक नेतृत्व सम्बन्धी युवा र समुदाय केन्द्रित सत्रहरू गरिने संयोजक खतिवड़ाले बताउनुभयो। कार्यक्रमका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष निकेश अधिकारीले लुम्बिनीबाट विश्वमाझ शान्तिको सन्देश छर्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। बेनी जोमसोम कोरला सड़क अन्तर्गत म्याग्दी खण्डमा 19 वर्षपछि कालो पत्र भएको छ। बेनीदेखि मुस्ताङको सीमाना काभ्रेवीरसम्म 33 किलोमिटर मध्ये 26 किलोमिटरमा कालो पत्र भएको हो। उक्त सड़क आयोजनाका इन्जिनियर विष्णु चापागाईका अनुसार सड़कलाई 11 मिटर चौडा बनाएर कालो पत्र र ढलान गरिएको छ। नागढुङ्गा कैकु खोला खण्डको 16.5 किलोमिटर मध्ये 11 किलोमिटर 63 करोड़ रूपियाँमा कालो पत्र र ढलान भएको छ। राहुघाट नागढुङ्गा खण्डको 19 किलोमिटर मध्ये 15 किलोमिटर 26 करोड़ रूपियाँमा काम सम्पन्न भएको छ। त्यसै गरी राहुघाट वेग खोला महावीर र पोखरे बगर स्थित कालीगण्डकी दानाको घटे खोलामा मोटरेबल पुल निर्माण, भुरूङ खोला र रूप्से खोलामा बेलीब्रिज जडान भएका छन्। अत्यधिक चिसो बढ़ेसँगै मुस्ताङका बालबालिका तथा ज्येष्ठ नागरिक रूगाखोकी, निमोनिया लगायत समस्याबाट प्रभावित भएका छन्। प्रादेशिक अस्पताल जोमसोममा पछिल्लो समय चिसोका कारण रूगाखोकी, निमोनिया लगायत समस्याका बिरामी भर्ना हुने क्रम बढ़ेको अस्पतालले जनाएको छ। हिउँदियाममा चिसोबाट जोगिन विशेष सावधानीका उपाय अपनाउन नसक्दा सबैभन्दा बढ़ी बालबालिका प्रभावित हुने गरेका अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर समीक्षा कण्डेलले बताउनुभयो। उहाँका अनुसार अस्पतालमा भर्ना भएर सेवा लिने मध्ये 80% भन्दा बढ़ी बालबालिका छन्। 1500 प्रादेशिक अस्पतालमा चिसोका कारण बिरामीको संख्या दिनहुँ वृद्धि भइरहँदा प्रभावकारी उपचारमा समस्या हुनुका साथै सैया अभाव भएको उहाँको भनाई छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पाकिस्तानको पूर्वी भूमध्य सागरीय क्षेत्रमा ह्युमन इम्युनो डिफिसियन्सी भाइरस एचआईभीको महामारी बढ़ेको उल्लेख गर्दै पछिल्लो 15 वर्षमा नयाँ संक्रमण 200% बढ़ेको जनाइएको छ। सन् 2010 16,000 एचआईभी संक्रमितको संख्या भएकोमा 2024 यो संख्या बढ़ेर 48 पुगेको डब्ल्यूएचओले जनाएको छ। यो तथ्याङ्क विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ र युएनएड्सको विश्व एड्स दिवसको अवसरमा सार्वजनिक गरिएको हो। एचआईभीले विगतमा मुख्यतया उच्च जोखिममा रहेको मानिसहरूलाई असर गरेको भए तापनि हाल बालबालिका र वृद्धवृद्ध लगायत समग्र समुदायलाई असर गरिरहेको जनाइएको छ। मुख्यतया असुरक्षित रक्त आदान प्रदान, इन्जेक्सन, संक्रमण रोकथाम र नियन्त्रणमा कमी, लागू औषधको प्रयोग र असुरक्षित यौन गतिविधि लगायतका कारणले एचआईभीको संक्रमण बढ़दै गएको डब्ल्यूएचओले जनाएको छ। पाकिस्तानमा करिब 3,50,000 व्यक्तिहरू एचआईभी संक्रमित भएर बाँचिरहेको भए तापनि 80% प्रभावितलाई उनीहरूको आफ्नो स्थितिको बारेमा जानकारी नरहेको जनाइएको छ। आर्टिफिशियल इन्टेलिजेन्स एआई को प्रभावले विश्वका धनी र गरीब बीचको अन्तरलाई अझै फराकिलो बनाउन सक्ने कठोर वास्तविकता संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपीको नयाँ प्रतिवेदनले औल्याएको छ। प्रतिवेदन अनुसार एआई प्रविधिको उपयोगले आधारभूत आवश्यकताहरू र उन्नत ज्ञानको पहुँचमा रहेको गहिरो खाडललाई घटाउने ठोस कदम नचालेसम्म यस प्रविधिको अधिकांश लाभहरू धनी राष्ट्रहरूले नै प्राप्त गर्ने सम्भावना छ। प्रतिवेदनले वर्तमान अवस्थालाई औद्योगिक क्रान्तिको ग्रेट डाइभर्जेन्ससँग तुलना गर्दै जब पश्चिमी मुलुकहरू तीव्र विकासतर्फ उन्मुख हुँदा धेरै राष्ट्रहरू पछि परेका थिए भनी चेतावनी दिइएको छ। एआई को विकासले त्यस्तो समुदायलाई थप जोखिममा पार्न सक्छ जहाँ आज पनि मानिसहरू सिप शिक्षा बिजुली इन्टरनेट र आधारभूत सेवा पहुँचको अभावसँग जुझिरहेका छन्। युद्ध द्वन्द र जलवायु प्रकोपका कारण विस्थापित मानिसहरू डेटामा अदृश्य बन्न सक्ने पनि प्रतिवेदनको निष्कर्ष छ जसले तिनको आवश्यकता नदेखिने अवस्था सिर्जना गर्छ। हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको विनाशकारी आगलागी बारे विस्तृत छानबिन गर्न न्यायाधीशको नेतृत्वमा स्वतन्त्र समिति गठन गर्ने घोषणा गर्नुभएको छ। नेता जोनले 151 जनाको ज्यान जाने गरी गत हप्ता भएको आगलागी जस्ता त्रासदी दोहोरिन नदिने उद्देश्यले न्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र समिति गठन गर्न लागेको बताउनु भएको हो। हङकङमा सामान्यतया जटिल घटनाका तथ्य पहिचानका लागि न्यायाधीशहरूले नेतृत्व गर्दै आएका अनुसन्धान आयोग गठन गर्ने कानूनी प्रावधान विगतदेखि नै रहेको छ तर यसपटक लीले स्वतन्त्र समिति भन्ने फरक शब्द प्रयोग गर्नु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको इनरुवा कप्तानगंज 22.66 किलोमिटर सड़क खण्ड निर्माणको ठेक्का तोडेको छ। सड़क विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सड़क निर्माणका लागि गौरी पार्वती देव एण्ड सायर भूमि संयुक्त उपक्रम विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ। सड़क स्तरोन्नतिका लागि उक्त कम्पनीसँग 2078 माघ 2 गते 52,70,00,000 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता 2083 असारसम्म थप गरिएकोमा पटक पटक ताकेता गर्दा काम नगरेको र निर्माण कार्य ठप्प बनाएकोले ठेक्का तोडिएको हो। वीरगंज नाका हुँदै चालू आर्थिक वर्षको 4 महिनाको अवधिमा 5,89,00,000,000 रूपियाँ बराबरका 16 थरीका खाद्य वस्तुहरू आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा त्यस्तो आयात 1,24,00,000,000 रूपियाँले बढ़ी हो। वीरगंज भन्सार कार्यालयका प्रमुख विष्णु प्रसाद गेवालीका अनुसार 2,29,00,000,000 बराबरको 4,21,86,000 किलोग्राम मकै र 2,01,00,000,000 बराबरको 5,40,45,000 किलोग्राम धान यस अवधिमा आयात भएको छ। यस अवधिमा 1,06,00,000,000 मूल्यको चामल पनि आयात भएको जनाइएको छ। मनाङमा आयोजना स्थल रहेको 61 मेगावाट क्षमताको नारखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजनामा कुमारी बैंकको अगुवाईमा विभिन्न 5 बैंकले 9,63,00,000,000 बराबरको ऋण लगानी गर्ने भएका छन्। नारखोला हाइड्रो इनर्जीका अध्यक्ष बटु लामिसाने र कुमारी बैंकका प्रमुख कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। हिमाली जिल्ला मनाङको नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सेती खोलाको पानीलाई एकीकृत गरी 61.11 मेगावाट विद्युत उत्पादन गरिनेछ। नारखोला जलविद्युत आयोजनाको कुल लागत 12,84,00,000,000 रहेकोमा बैंकहरूले 9,63,00,000,000 लगानी गर्ने भएका हुन् भने बाँकी लगानीकर्ताहरूले सो पुँजीका रूपमा 3,21,00,000,000 लगानी गर्नेछन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौँ र ललितपुरका विभिन्न 9 उद्योग र फर्महरूलाई अनुगमन गरी कार्यवाही गरेको छ। विभागले पछिल्ला दिनमा देशव्यापी रूपमा स्थानीय प्रशासन सरोकार भएका निकायको समन्वय र सहभागितामा बजार अनुगमनलाई तीव्रता दिएको छ। विभागका अनुसार ललितपुर महानगरपालिका 15 कुमारीपाटी स्थित UFO पाटनलाई 20,000 जरिवाना गरिएको छ भने काठमाडौँ महानगरपालिका 15 चमती स्थित रेग्मी ब्याग उद्योगलाई 20,000 रुपियाँ जरिवाना गरेको विभागले विज्ञप्ति मार्फत जानकारी गराएको छ। नेपालका पर्यटन उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रवर्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल वायु सेवा निगम बीच समझदारी भएको छ। दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन फेम ट्रिप संयुक्त प्रचार प्रसार मेगा इभेन्ट तथा ब्रान्डिङ सम्मका विभिन्न गतिविधि र सहकार्यका आधारमा कार्यक्रमहरू सञ्चालन गर्ने सहमतिमा उल्लेख छ। समझदारी अनुसार बोर्डले विदेशी पर्यटन मेलाहरू सेल्स मिशन रोड शो पत्रकार सम्मेलन लगायत सबै प्रमुख प्रवर्धनात्मक कार्यक्रममा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई पार्टनर एयरलाइन्सका रूपमा निशुल्क सहभागिता प्रदान गर्नेछ।
अब खेल समाचार। माझ सदाकत र अनिल कुमार शाहको अर्धशतकसँगै जनकपुर बोल्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित निकालेको छ। मंगलबार सम्पन्न खेलमा जनकपुरले चितवन राइनोजलाई 6 पराजित गरेको हो। चितवनले दिएको 177 रनको लक्ष्य पछ्याएको जनकपुरले 17.3 ओभरमा 4 गुमाउँदै 180 रन बनायो। जीतसँगै जनकपुरले 5 खेलबाट 2 अंक जोडेको छ। चितवनको भने 5 खेलबाट 4 अंक छ। अब जनकपुरले लुम्बिनी लायन्स र कर्णाली एक्ससँग खेल्नेछ। बाँकी खेलमा पनि जनकपुरले फराकिलो जित निकाल्नु पर्नेछ। अन्य टोलीले पनि जनकपुरको फेवरमा खेलदिए प्ले अफ सम्भावना बलियो हुनेछ। जनकपुरका ओपनर सदाकतले सर्वाधिक 63 रन बनाए। अनिलले 61 रनको योगदान दिए। यी दुई बाहेक आसिफ शेख 18 र जन निकोल लोफ्टी इटन 11 रनमा आउट हुँदा आदित्य महता 18 र संजय कृष्ण मूर्ति 5 रनमा अभिजित रहे। चितवनका सोहिल तानवीर कमल सिंह आइरी र अमर रौचेलाले समान 1 लिए। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित 20 ओभरमा 4 गुमाउँदै 176 रन बनाएको थियो। चितवनका ओपनर डाविड मलानले सर्वाधिक 80 रन बनाए। अर्जुन साउदले 52 रन बनाए। यी दुईको जारी प्रतियोगितामा पहिलो अर्धशतक हो। कप्तान कुशल मल्लले अभिजित 30 रनको योगदान दिए। जनकपुरका अनिल कुमार शाह रूपेश सिंह जान निकोल लोप्टी इटन र माझ सदाकतले समान 1 लिए। अर्को खेलमा पोखरा एभेन्जर्सले कर्णाली एक्सलाई जितको लागि 202 रनको विशाल चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले बलिङ रोजे। पोखराले 20 ओभरमा 2 गुमाउँदै 201 रनको ठूलो योगफल खड़ा गर्यो। अहिले जगबाफी ब्याटिङ गरिरहेको कर्णालीले 17 ओभरमा 7 गुमाउँदै 159 रन बनाएको छ। वान डाउनमा क्रिजमा छिरेका इंग्ल्याण्डका जेसन रोयको पहिलो खेल हो। जेसन र एडम रोसिङटनले 10 ओभरको समाप्तिमा टोलीको स्कोर 85 पुर्याए। रोसिङटनले 30 बल खेल्दै 7 चौका र 2 छक्का प्रहार गर्दै अर्धशतक बनाए। जेसन र रोसिङटनको साझेदारी तोड्न कर्णालीका बलरलाई 71 बल नै कुर्नु पर्यो। यी दुईले दोस्रो विकेटको लागि 127 रनको उत्कृष्ट साझेदारी गरे। यो जारी लीगको दोस्रो सर्वाधिक साझेदारी हो। जेसनले 34 बलमा 2 चौका 3 छक्का सहित 46 रन जोडे। नन्दनको बलमा उनी आउट भए। यसपछि रोसिङटनले 19 ओभरमा चौका प्रहार गर्दै शतक बनाए। जारी सिजनको यो दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी लायन्स विरूद्ध शतक बनाएका थिए। धनञ्जय लक्षण अभिजित 23 रनमा रहे। कर्णाली बलिङमा निकै कमजोर रहे। उसको लागि नन्दन र वाटले समान 1 लिए। कप्तान सोमपाल सबैभन्दा महँगो बलर बने। उनले 4 ओभरमा 50 रन दिएर विकेट लिन सकेनन्। अब मौसम। आगामी 24 घण्टामा देशभर मौसम मुख्यतया सफा रहने। मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 23.5 डिग्री सेल्सियस, न्यूनतम 10.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.2 डिग्री सेल्सियस, न्यूनतम 7.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 21 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 23.6 डिग्री सेल्सियस, न्यूनतम 9.4 डिग्री सेल्सियस। दिपालको अधिकतम 25.5 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जेएनजी आन्दोलनका क्रममा भएका क्षतिको मूल्याङ्कन र पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि 30 दिन थप गर्ने सरकारको निर्णय। सुरक्षा व्यवस्था थप सुदृढ़ पार्दै निर्वाचन सुरक्षा रणनीति बनाउन मातहतका निकायलाई गृहमन्त्री ओम प्रकाश सरियालको निर्देशन। मध्य प्रदेश सभा बैठकमा भोलि विश्वासको मत लिनका लागि व्यवस्था मिलाइदिन मुख्यमन्त्री सरोज कुमार यादवद्वारा प्रदेश सभा सचिवालयमा पत्र दर्ता। पाकिस्तानमा पछिल्लो 15 वर्षमा एचआईभी संक्रमितको संख्या 200% बढ़ेको डब्ल्यूएचओको प्रतिवेदन। र नेपाल प्रिमियर लीग एनपीएलको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी, कर्णाली एक्स र पोखरा एभेन्जर्स बीच दोस्रो खेल जारी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।